سورة البقرہ کی آیت نمبر پڑھنی ہے جی 3، انشاءاللہ العزیز اس کا ترجمہ آج پڑھیں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الذین یؤمنون بالغیب ویقیمون الصلاة ومما رزقناہم ینفقون. صدق اللہ العظیم. اللہ جل شانہ نے پچھلے آیات میں ارشاد فرمایا تھا کہ یہ کتاب تقوی والوں کے لیے ہدایت کا ذریعہ ہے. پھر آگے شروع فرمایا کہ تقوی والے متقین کون ہیں، تو اس کے لیے اللہ جل شانہ نے 5 اوصاف ذکر فرمائے کہ جن کے اندر یہ اوصاف ہوں گے وہ تقوی والا ہوگا، وہ متقین شمار ہوں گے. ان میں پہلی صفت جو ذکر فرمائی اس کی تشریح قدرے ہوئی تھی، الذین یؤمنون بالغیب، جو بن دیکھی چیزوں باتوں پر جن کی اطلاع حضور صلی اللہ علیہ وسلم نے دی ہے ان پر یقین کرنے والے ہیں، ایمان والے ہیں. اور آج کی مجلس کے اندر دوسری صفت اور تیسری صفت کا ذکر ہوگا. فرمایا وَيُقِيمُونَ الصَّلَاةَ، جو نماز قائم کرنے والے ہیں، نماز قائم کرنے والے. حضرات علماء کرام فرماتے ہیں نماز پڑھنا یہ الگ چیز ہے اور نماز کو قائم کرنا اس کا مفہوم ذرا وسیع ہے. یوں نہیں فرمایا کہ جو نماز پڑھتے ہیں، یصلون، نماز ادا کرتے ہیں، نہیں، فرمایا جو نماز کو قائم کرتے ہیں. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ جو رئیس المفسرین ہے، یعنی دنیا کے سارے مفسرین کے رئیس ہیں، حضور صلی اللہ علیہ وسلم نے ایک مرتبہ ان سے خوش ہو کر ایک دعا دی تھی. خوش کس بات پر ہوئے تھے کہ انہوں نے حضور صلی اللہ علیہ وسلم کے لیے وضو کے لیے پانی کا انتظام کیا تھا، اس پر آپ راضی ہوئے تو خوش ہوئے تھے. تو آپ صلی اللہ علیہ وسلم نے ان کو سینے سے لگایا تھا اور فرمایا تھا اللہم علمہ الکتاب، یا اللہ اس کو کتاب کا علم دیجئے، یعنی قرآن پاک کا. بس جس کو سینے سے لگا کر کے دعا فرما دیں سمجھو کہ علوم منتقل ہو گئے. تو ان کو رئیس المفسرین کہا جاتا ہے. وہ فرماتے ہیں اقامت صلاۃ یہ ہے کہ رکوع سجدہ کو نماز کے اندر مکمل کرے، مکمل رکوع کرے، مکمل سجدہ کرے، اور پھر اپنے دل سے اللہ کی جانب متوجہ ہو. یہ 3 الفاظ آ رہے ہیں، یعنی نماز کے ظاہری احوال کو بھی درست کرے اور نماز کے باطنی احوال کو بھی درست کر کے اللہ کے سامنے کھڑا ہو، نماز کی ادائیگی کرے. یہ اقامت صلاۃ. اگر ظاہری طور پر اس نے نماز کے اندر نقص کیا، سنت و شریعت کے مطابق ادائیگی نہیں کی، رکوع پورا نہیں کیا، سجدہ پورا نہیں کیا، تو اس کو حضور صلی اللہ علیہ وسلم نے ایک حدیث پاک میں فرمایا ہے کہ یہ نماز کا چور ہے. نماز کا چور. آپ صلی اللہ علیہ وسلم کے ارشاد کا مفہوم ہے کہ بدترین چور وہ ہے، بے اساس سارق الصلاۃ، کہ برا چور، بدترین چور ہے جو نماز کی چوری کرتا ہے. تو आजकल का दौर होता तो फौरन हमारे जहन में बात आती कि यकीनन ये जूतियां चोरी करता है, लेकिन उस दौर में जूतियां चोरी तो होती नहीं थी। तो सहाबा ने अर्ज किया, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, नमाज का चोर इसका क्या मतलब है? तो फरमाया कि नमाज का चोर यह है कि जो रुकू और सजदों को मुकम्मल नहीं करता। ऐसे ही एक मरतबा हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने जो है एक साहब ने आकर नमाज पढ़ी, जब जाने लगे तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बुलाया, फरमाया कि ऐ फलाने सल्ली फइन्नका लम तुसल्ली, तुम दोबारा नमाज पढ़ो, तुमने नमाज नहीं पढ़ी। सहाबा तो मानने वाले थे ना जी, फौरन मान गए, दोबारा नमाज पढ़ी। जब जाने लगे तो फरमाया कि नहीं नमाज पढ़ो, तुमने नमाज नहीं पढ़ी। तीन मरतबा इस तरह हुआ। उन्होंने रज़ किया, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझे बता दीजिए कैसे नमाज पढ़ूँ। तो फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जब तुम रुकू से उठो तो उस वक्त तक सजदे में ना जाओ, हत्ता तस्तवी कायमन, यहाँ तक कि तुम सीधे होकर खड़े हो जाओ, और जब सजदे से उठो तो दूसरे सजदे में उस वक्त तक ना जाओ, हत्ता तस्तवी जालिसन, यहाँ तक कि तुम सीधे होकर ना बैठ जाओ। मालूम कि नमाज के दौरान रुकू और सजदों को मुकम्मल करना, उलमाए किराम फरमाते हैं ये तादील अरकान है और ये वाजिब है, ज़रूरी है। ये तो जाहिर में हुई नमाज। और नमाज के दौरान ज़ाहरी बातनी हुकूक की रियायत करना, तो ज़ाहरी हुकूक यही है कि सुन्नत व शरीयत के मुताबिक हो, और बातनी हुकूक ये है कि वल इकबाल व अल्लाह ताला, अल्लाह जल्ला शानु की जानी मुतवज्जह होकर नमाज पढ़े, दिल को अल्लाह की जानिब झुकाए। और हमारे अकाबरीन फरमाते हैं अगर जाहिर को अपने सही तौर से अदा करेगा, अल्लाह बातिन को भी झुका देंगे, क्योंकि जाहिर का असर बातिन पर होता है, बातिन का असर जाहिर पर होता है। दिल के अंदर खुशू खुजू पैदा करें खौफ इलाही के साथ और अल्लाह की मोहब्बत के साथ नमाज की अदायगी, कि दिल का तवज्जो अल्लाह की जानिब हो। और जैसे भाई हर काम सीखने से आता है ना, इसी तरीके से ये नमाज भी जाहिर भी सीखने से नमाज आएगी और इसका बातिन भी सीखने से ही आएगा, सीखने से आएगा। अल्लाह से मांगे हमारी नमाजों का क्या हाल है, अल्लाह की पनाह। मगरिब की नमाज हो, कारी साहब जो है स्पीकर के अंदर नमाज पढ़ाएं और अल्लाह की शान पढ़ें भी, इन्ना आतीना कुल हु अल्लाह, और नमाज के बाद कोई गेट पर खड़ा हो जाए, वो कोई पूछे कि आज कारी साहब ने कौन सी सूरत पढ़ी है, आप हैरान हो जाएंगे, 90% अफराद कहेंगे अब पता नहीं कौन सी पढ़ी है। यही हाल है हमारी नमाज में, बेतवज्जी का ये हाल है, कोई पता नहीं लगता। सारे जहां का दर्द हमारे जिगर में है, नमाज में सूरत हाल ये होती है, अजीब अजीब ख्यालात वगैरह उल्टे सीधे। अल्लाह पाक ने सूरतुल मोमिनीन में, सूरतुल मोमिनून में साफ साफ फरमाया, قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون, वो मोमिन लोग कामयाब हो गए जो अपनी नमाजों में खुशु इख्तियार करने वाले, यानी तवज्जो इल्लाह। कैसे होगा? वही मांग करके नमाज पढ़ें तवज्जो के साथ, जहाँ तक हो सके तर्जुमा सीखना चाहिए, कम से कम सूरतुल फातिहा का तर्जुमा तो सीखें, तवज्जो करें, और नमाज पढ़ते वक्त ये ध्यान हो, कम से कम नमाज के अंदर ये तसव्वुर कि या अल्लाह आप माबूद हैं, मैं आपकी इबादत कर रहा हूँ, आप मेरे आका हैं, मैं आपका ममलूक हूँ, आपका ग़ुलाम हूँ, आपका बंदा हूँ, कम से कम ये तसव्वुर अल्लाह की हाकमियत का और अपनी आजिज़ी का होना ज़रूरी है। दिल से मांगे और गफलत वाली नमाज पर इस्तग़फ़ार भी पढ़े। हज़रत थानवी रहमतुल्लाह ने एक वाक़या लिखा समझाने के लिए, बहुत ही प्यारा, कहें तो आपको सुनाऊं दिल में तवज्जो के बारे में, मिसाल के ज़रिए समझाया इसको। اپنے مباحث کے اندر فرماتے ہیں کہ اس کو یوں سمجھو، ایک نوجوان ہے اور اس کو جو ہے کسی سے بہت زیادہ محبت ہے، اب رابطے کی شکل نہیں بن پا رہی ہے، کسی طرح رابطہ ہوا اور اس کے محبوب نے اس کو کہا کہ فلاں وقت جو ہے ہمارے گھر آ جاؤ، بیٹھ کے باتیں کریں گے۔ یہ جناب تیار ہو کر کے بن سنور کے، اور بننے سنورنے میں انداز آج کل مختلف ہو گیا نا، پہلے کے نوجوان جو بنتے سنورتے تھے وہ کنگھی چوٹی سے نہیں سنورتے تھے، بلکہ وہ تلوار لیتے تھے، بندوق لیتے تھے، پستول لیتے تھے۔ اب تو زمانہ الٹا ہو گیا نا، تو وہ جناب وہ بن سنور کر کے، کپڑے اچھے پہن کر کے، پستول بھی لیا اس نے، یہ لے کر کے چلا۔ وہ اتفاق سے جو اس کا محبوب تھا اس کے گھر کے پاس پہنچا تو دیکھا کہ اس نے جو ہے اپنی حفاظت کے لیے کتے پال رکھے ہیں، بڑی ہیکڑی قسم کے، بڑے زبردست۔ اس نے جیسے ہی یہ قریب ہوا تو کتوں نے بھونکنا شروع کر دیا۔ اب یہ بڑا پریشان، یہ کیا ہو گیا، کتے بھی بڑے زبردست ہیں، یہ کھڑا ہو گیا۔ اب سوچ رہا ہے کیا کروں، واپس چلا جائے اس میں بھی نقصان، ملاقات نہیں ہوگی۔ اس کے ذہن میں بات آئی کہ پستول نکالوں، کتوں کو مار دوں، تو شبہ ہوا کہ کہیں یہ ناراض نہ ہو جائے، کتے بڑے قیمتی ہیں۔ حضرت تھانوی رحمہ اللہ فرماتے ہیں کہ اگر واپس آ گیا پھر بھی نقصان، کتے کو مار دے پھر بھی اندیشہ محبوب کے ناراض ہونے کا۔ کہتے ہیں تیسری شکل بھی ہے، وہ یہ کہ وہیں سے آواز لگائے کہ اے فلانے، آپ نے ہمیں بلایا، آپ نے ہمیں ٹائم دیا، یہ آپ کے کتے جو ہے آپ کے پاس آنے نہیں دیتے، رکاوٹ بن رہے ہیں۔ کہتے ہیں پھر کیا ہوگا، اس کا محبوب، اس کا دوست کھڑکی کھولے گا، اوپر سے اس نے ایک مرتبہ ہوش کرنی ہے، ہوش، اس کے ہوش کرنے سے یہ سارے کتے جو ہے آگے پیچھے ہو جائیں گے دھوم ہلاتے ہوئے، اور یہ اپنے محبوب سے مل لے گا۔ فرماتے ہیں بالکل یہی حال نماز کی، اللہ کے بلانے سے مسجد میں آ رہا ہے، ان کی توفیق سے آ رہا ہے، ٹائم کے ساتھ آ رہا ہے۔ اب جیسے ہی اگر نیت مانتا ہے ہزار قسم کے وسوسے اس کے ذہن میں آنے شروع ہو جاتے ہیں، الٹے سیدھے، ایران توران، پتہ نہیں کیا کیا۔ اب کیا کرے، اگر ان وسوسوں کے پیچھے ہی پڑ گیا تو پتہ ہی نہیں لگے گا کتنی رکعت پڑھی، کتنی نمازیں پڑھی، نماز رکھی، اور اگر ان وسوسوں کے ڈر سے، خوف سے نماز ہی چھوڑ دی تو اس میں بھی نقصان۔ اب کیا کرے، کہتے ہیں جیسی تیسی پڑھ کر کے اللہ کے سامنے رونا شروع کر دے، یا اللہ مجھ سے تو تیری نماز بھی صحیح نہیں ہو پاتی۔ جس دن دل سے یہ روئے گا اور اللہ سے عاجزی اختیار کرے گا، اللہ میاں نے ایک ہوش فرمانا ہے اور انشاءاللہ اس کو نماز کا نور نصیب ہو جائے گا۔ اللہ ہمیں بھی نماز کا نور نصیب فرما دیں۔ جن کو نماز کا نور نصیب ہو جائے نا جی، ان کو تو نماز میں ایسی لذت ہوتی ہے، ایسی لذت ہوتی ہے کہ دنیا کی ساری حقیقت اور ساری نعمتیں ان کے سامنے ایچ ہوتی ہیں۔ خود اللہ کے نبی صلی اللہ علیہ وسلم جو ارشاد فرما رہے ہیں، قرۃ عینی لی فی الصلاۃ، کہ میری آنکھوں کی ٹھنڈک نماز کے اندر ہے، ایسے تو نہیں فرما دیا، آنکھوں کی ٹھنڈک نماز کے اندر ہے، راحت نماز کے اندر ہے۔ کوئی بھی مسئلہ ہو، آپ صلی اللہ علیہ وسلم بادر الی الصلاۃ، نماز کی جانب رجوع فرمایا کرتے تھے۔ یہ اسی وقت ہے جب اللہ ہمیں نمازوں کا نور نصیب فرما دے۔ تو اقامت الصلاۃ کا مطلب یہی ہے کہ اس کے ظاہری اور باطنی تمام حقوق کی رعایت کرتے ہوئے توجہ کے ساتھ نماز پڑھے، اور یاد رکھنی چاہیے ایسی نماز دو رکعت یا ان ہزار رکعت نمازوں پر بھاری ہے جو بغیر توجہ کے پڑھی جائے، گھسیٹا لپیٹا، لپیٹا گھسیٹا، جلدی جلدی نماز تو اصل ہی ہے۔ अल्लाह की शान है, नमाज के अंदर अल्लाह पाक ने ऐसी बात रखी है, ये अगर दुरुस्त हो गई ना, सही हो गई ज़ाहिर बातिन के अतबार से, तो सारे दिन के काम दुरुस्त हो जाएंगे, यहाँ तक के दुनिया के काम भी दुरुस्त हो जाएंगे, सारा काम सीधा हो जाएगा। और जितनी इसके अंदर खराबी आती जाएगी, बेतवज्जुही आती जाएगी, नुकसान आता जाएगा, तवज्जो नहीं होगी, बाकी सारे काम भी बिगड़ते हैं, उसी तरह बिगड़ते हैं। अल्लाह पाक ने नमाज को दुनिया की सारी मखलूकात की इबादत का मजमूआ बनाया है, सारी मखलूकात की जो इबादतें अल्लाह ने अलग अलग रखी हैं उन तमाम का मजमूआ जो है नमाज के अंदर रखा है। और नमाज के अंदर खुद हमारे लिए जितनी इबादतें अल्लाह ने फराइज मुतय्यन की उन तमाम का मजमूआ मौजूद है। तो यकीमुन सलात का माने यही है, जो नमाज को उसके ज़ाहरी हुकूक़ और बातनी हुकूक़ के साथ अदा करते हैं। ज़ाहरी हुकूक़ में कपड़े का पाक होना, जगह का पाक होना, ये भी दाखिल है, जिस्म का पाक होना, अच्छी तरह वज़ू करना, ये भी उसके ज़ाहरी हुकूक़ में दाखिल है। झटपट झटपट वज़ू करना उसमें नुकसान होता है, नमाज में भी फिर वसवसे आते हैं। हदीस पढ़ी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, सहाबा रज़ी अल्लाह तआला एक सहाबी कहते हैं हम ज़रा हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से काफ़िले में जल्दी थी आगे निकल गए थे, तो वक़्त अरहक़ना सलात, हम नमाज मोखर कर रहे थे, यानी नमाज का टाइम जो मुख्तसर था, तो हमने देखा एक जोहड़ा में नज़र आया, हमने जल्दी जल्दी से वहाँ वज़ू किया, इतने में हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम आ गए। हमारी जल्दी जल्दी वज़ू करने की वजह से हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया वैलुल लिल आकाबी मिनन नार, के गौर से सुन लो, अला ऐसे मुतनब्बा कर फरमाया कि एड़ियों के लिए जहन्नम की आग है। साहबा समझ गए, यानी जल्दबाजी में कभी एड़ी खुश्क रह गई, कोई जगह रह गई जिसमें पानी नहीं पहुंचा, तो फरमा वैलुल लिल आकाबी मिनन नार कि देखो जो जगह रह जाएगी तुम्हारी जल्दबाजी के वजह से वजू में खुश्क, उसके लिए जहन्नम है, उसके लिए आग है। मालूम कि वज़ू को भी सही तौर से अदा करना, फिर नमाज का दर्जा अगर बढ़ाना है तो नमाज के दौरान मिसवाक का अहतमाम करना, वज़ू के दौरान मिसवाक बड़ी फजीलत की चीज़ है, 70 गुना ज़्यादा सवाब इजाफा हो जाता है। कहते मिसवाक जेब में रखें बड़ा तकल्लुफ होता है, कैसे रखें क्या करें, वो आधा पाव का मोबाइल रखना वो आसान है, एक छोटी सी मिसवाक रखनी वो मुश्किल हो चुकी है। मिसवाक की ऐसी बरकत है सुभान अल्लाह, फरमाया जो शख्स मिसवाक का एहतमाम करेगा, फरमाया कि अल्लाह पाक मरते वक्त उसको कलमा नसीब फरमाएंगे, और क्या चाहिए, और क्या चाहिए, कितना आसान है लेकिन शैतान ने हमें कितना मुश्किल बना दिया है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मामूल मुबारक सबसे आखिरी दुनिया से रुखसत होते वक्त जो था वही मिसवाक शरीफ का था। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मर्ज़ुल वफ़ात में हैं, सकरातुल मौत की हालत है, और दाई जानिब एक प्याला है, इसमें पानी रखा हुआ है, उसमें बार बार हाथ डाल करके चेहरे पर फेर रहे हैं और इरशाद फरमा रहे हैं इन्ना लिलमौति सकरात, बेशक मौत के लिए सख्तियाँ होती हैं। इतने में हजरत आयशा रज़ी अल्लाह ताला अन्हा के भाई हजरत अब्दुर्रहमान बिन अबी बकर रज़ी अल्लाह ताला अन्हु आ गए, और इत्तफाक ये है कि उनकी जेब में या उनके हाथ में ताज़ा मिसवाक थी, यानी अभी बनाई हुई नहीं थी। तो हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा कहती हैं कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम टिकटिकी बात करके मिसवाक की जानिब देखने लगे, तो मैं समझ गई, मैंने अर्ज़ किया या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मिसवाक फरमाएंगे, आपने इशारे से फरमाया हाँ। फिर हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा कहती हैं कि मैंने अपने भाई हज़रत अब्दुर्रहमान से वो मिसवाक ली, ताज़ी मिसवाक थी, फिर ज़ाहिर है हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर ज़ोफ़ है, तो फरमाती हैं कि मैंने ख़ुद अपने दांतों से उसको चबाया खूब अच्छी तरह से, उसके रेशे बनाए, और फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम को मिसवाक मैंने पकड़ा दिया। اور پھر اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرماتی ہیں کہ اتنی اس طرح ہمت کے ساتھ اللہ کے نبی صلی اللہ علیہ وسلم نے مسواک فرمائی ہے جیسے کہ آپ زندگی میں فرمائے کرتے تھے خوب ہمت سے، اور مسواک کرنے کے بعد ہی پھر جب آپ لیٹے ہیں تو آپ کی انگلی مبارک آسمان کی جانب اٹھی ہے اور ارشاد فرمایا ہے اللہم فر رفیق الاعلیٰ، اور جب آپ کا ہاتھ نیچے آیا ہے تو حضور صلی اللہ علیہ وسلم کی روح مبارک پرواز کر گئی ہے۔ تو آخری عمل جو ہے نا، آخری عمل حضور صلی اللہ علیہ وسلم کا مسواک کرنے کا ہے، ہم اہتمام نہیں کرتے۔ آپ صلی اللہ علیہ وسلم کی آخری وصیتوں میں، نصیحتوں میں نماز ہے، دیکھو نماز، الصلاۃ الصلاۃ وما ملکت ایمانکم، نماز کا خیال کرنا، اپنے غلاموں کی رعایت کرنا۔ ایسے ہی بیویوں کے بارے میں، عورتوں کے بارے میں فرمایا کہ عورتوں کے بارے میں ظلم و زیادتی نہ کرنا، ان کا بھی خیال کرنا۔ تو مسواک کرنے سے نماز کی کتنی فضیلت بڑھ رہی ہے، لیکن ہمارے لیے کتنی مشکل ہے، شیطان رکاوٹ ڈالتا ہے نا، چکر بازی دکھاتا ہے۔ تو فرمایا یقیمون الصلاۃ، نماز کو قائم کرنا، یعنی اس کی ظاہری اور باطنی حقوق و آداب کا خیال کرتے ہوئے نماز کو ادا کرنا۔ اللہ ہمیں اس کی توفیق نصیب فرمائے۔ اور تیسری صفت جو بیان فرمائی، عمر رزقناهم ينفقون، جو ہم نے ان کو رزق دیا ہے اس میں سے وہ خرچ کرتے ہیں۔ ہم نے جو رزق دیا ہے، رزق کا مفہوم عام ہے، بہت ہی وسیع ہے، جو کچھ ہم نے عطا کیا ہے، مادی، روحانی، جسمانی، جتنی بھی نعمتیں، اس میں سے ہم نے جو دیا ہے، اس میں اشارہ کر دیا وہ ہمارا ہی ہے، تمہیں تکلف نہیں کرنی چاہیے، جو ہم نے دیا ہے اس میں سے کچھ وہ خرچ کرتے ہیں، یعنی کچھ صدقہ و خیرات بھی دیتے رہتے ہیں۔ زیادہ تفصیل انشاءاللہ پھر کسی وقت کریں گے۔ اللہ جل شان سے دعا ہے، اللہ پاک نے جو تینوں صفات ذکر فرمائی ہیں، اللہ پاک اپنے فضل و کرم سے ہمیں اپنانے کی توفیق نصیب فرمائے۔ خاص کر اللہ پاک ہمیں صحیح طور سے نماز پڑھنے کی توجہ والی نماز اللہ اپنے فضل و کرم سے ہم سب کو نصیب فرمائے، اور اللہ ہم سب کو اپنے دربار میں قبول فرما لے۔